घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डे। शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा हामी प्रस्तुत गर्छौँ। डाक्टर गोविन्द केसीद्वारा 17 अनसन स्थगित, डडेलधुराको उग्रतारा र डोटीको शैलेश्वरीमा भव्य मेला। आज विश्व निमोनिया दिवस मनाइयो। चिसोबाट बालबालिकालाई जोगाउन चिकित्सकको सुझाव। कैलालीको धनगढीमा डान्स च्याम्पियनसिप सिजन 2 हुने। काङ्ग्रेसले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्ने। आप्रवासी कामदारको मानवाधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु र कैलालीमा सम्पन्न एलपिएल लिगको चौथो संस्करणको उपाधि लिटिल फ्लावरलाई।
खानु खाए के मिठी न खेलन आइए हला,
तेरे संग खेलत के तो अच्छो लागत है।
हाँ, आपन खेल के मेरे घर जाएंगे, उसंगे कथा पढ़ेंगे हला।
हाँ, मौके फिर मेरे यार रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना होनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर आओ मेरे बात कितो मिलता है,
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1, 2, 3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखत हो उतुए जद्दी समय दियो। दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मन्त्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। डाक्टर गोविन्द केसीले 17 अनसन स्थगित गर्नुभएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै डडेलधुरामा अनसन बस्नुभएका डाक्टर केसीले आज अनसन स्थगित गर्नुभएको हो। भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समाचारले अरू नेपाली नागरिक जस्तै आफू पनि स्तब्ध भएको बताउँदै उहाँले अनसन स्थगित गर्नुभएको हो। डाक्टर केसीले बालक सिरियान्स जैरोको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनशीलतालाई हृदयगमन गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताउनु भएको छ। उहाँले प्रेस विज्ञप्तिमा भन्नुभएको छ, सीमारक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमारक्षा मात्रै काफी चाहिँ छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिना भेदभाव र बिना भई सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्रै राष्ट्रियता बलियो हुन सक्दछ। डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गर्नुभएको छ। अहिले नेपालको पश्चिमी सीमा मिसिएको विषयमा राजनीतिक शक्तिहरूबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिसिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौँ। त्यसको अर्थ राज्यले गर्नै पर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन। चिकित्सा शिक्षा क्षेत्रमा भएको 10 अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन। स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरूको लडाईँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रह सहितका आन्दोलनका कार्यक्रमहरू ल्याउने पनि डाक्टर केसीले चेतावनी दिनुभएको छ। सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ टणेलधुरामा रहेको उग्रतारा भगवती मन्दिरमा आज देहीजात मेला सुरु भएको छ। सोमबार परेको कार्तिक शुक्ल पूर्णिमाका रात रतेडी भएको देहीजातमा आज दोस्रो दिन दिउँसिडी मेला लागेको हो। प्रदेशका 9 जिल्लासहित छिमेकी प्रदेश सहित भारतका विभिन्न स्थानबाट पनि मेला भर्न दर्शनार्थीहरू डडेलधुरा पुगेका छन्। आजभन्दा 2500 वर्ष पहिला हालको अमरगढी नगरपालिका लटौली बस्ने साखी जातिका स्थानीयहरूले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। उग्रतारा मन्दिरका पुजारी लोकराज भट्टका अनुसार ज्ञानकी ज्योति तारादेवीको अर्को रूपमा रूपमा नै उग्रतारालाई चिनिन्छ। दहीचाँदको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र साथीसङ्गी तथा परिवारजनमा वर्षदिनमा हुने भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माणा दहीचाँदमा प्रशस्त पाइन्छन्। वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैविक प्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। डडेलधुरा सदरमुकामबाट 4 किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नम्बर 8 सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरू पूजा आराधना गर्न पुग्ने गर्दछन्। मेला व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रूपमा प्रख्यात रहेको छ। मेलामा हराउँदै गएका अन्नबाली, फापर, फिमोर, तिल लगायत अदुवा, बिसार, चुक, मह, घिउ, सुन्तला, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिजवस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी, प्याजको बेर्नाको राम्रो व्यापार हुने गर्दछ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा बिक्री वितरण गर्ने पूर्व योजनाका साथ स्थानीयहरूले विभिन्न बाँस निगलाका सरसामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार बेर्ना तयार पार्ने गरेका छन्। यसै गरी नेपालकै प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय आकर्षण रहेको शक्तिपीठ टोटीको शैलेश्वरीमा आज भव्य मेला लागेको छ। हरेक कार्तिक शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दछ, जसलाई स्थानीय भाषामा सिलदेवी जात पनि भन्ने गरिन्छ। मेलाको लागि धामी गाउँ र सिलगाउँबाट देउरो ल्याउने गरिन्छ। स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएअनुसार शिव विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा सो क्षेत्रको रमणीय दृश्यबाट लोभिएर सोही क्षेत्रमा सैल गर्दै वर्ष बिताएको उल्लेख छ। सोही पुण्यभूमिमा 12 वर्षको वनवासपछि अयोध्या फर्की भगवान रामले अश्वमेघ यज्ञ सकेपछि आफ्ना गुरु वशिष्ठको आज्ञाले चन्दनगिरी पर्वत हालको सिलगढी नगरीमा आई माता शैलेश्वरीको पूजा आराधना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानसखण्डमा उल्लेख रहेको छ। त्यहाँ प्रत्येक 12 वर्षमा एकपटक लक्ष्य होम र 144 वर्षमा एकपटक कोटिहोम महायज्ञ लाग्ने गर्दछ। आज विश्व निमोनिया दिवस। चिसो मौसम लागेसँगै बच्चाहरूमा निमोनियाको सम्भावना तीव्र बढेको छ। त्यसैले यो मौसममा बालबालिकाहरूलाई विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। 5 वर्षभन्दा कम उमेरका बच्चाहरूमा मृत्यु हुनुको प्रमुख कारणमध्ये एक निमोनिया रहेको बताइएको छ। तर समयमै यसको उपचार गर्न सके बालबालिकाहरूलाई बचाउन सकिने चिकित्सकहरूले बताएका छन्। धनीको तुलनामा अझ गरिब परिवारका बालबालिकाहरू ख्याल नहुँदा निमोनियाको उच्च जोखिममा रहने गरेका छन्। निमोनिया रोगबाट बच्ने उपायका विषयमा केन्द्रित रहेर हाम्रा कैलाली सहकर्मी निर्मला खनायतले कैलाली स्थित माया मेट्रो अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदसँग कुराकानी गर्नुभएको छ। सुनाऊ उहाँसँग गरिएको यो कुराकानी।
हुन्छ, शुक्लहाडा समाचारमा स्वागत छ हजुरलाई।
धन्यवाद हजुर, धन्यवाद।
अब यो चिसोको मौसम सुरु भयो, यो बेला निमोनियाको जोखिम कतिको हुन्छ बालबच्चाहरूलाई?
निमोनियाको जोखिम अलिक बढी नै छ। 5 वर्षभन्दा मुनिको बच्चाहरूलाई चाहिँ निमोनिया हुन्छ। यो चाहिँ नेपालमा चाहिँ यो चाहिँ 5 वर्षभन्दा मुनिको बच्चाहरूलाई चाहिँ यो मृत्यु दर बढाउने निमोनिया एउटा प्रमुख कारण छ। अहिले यो समयमा चाहिँ एकदमै बढी नै जोखिम हुन्छ बच्चाहरूलाई चाहिँ।
खास गरी निमोनिया हुन्छ चाहिँ कसरी,
यसो हुन्छ? खासै बच्चाहरूमा 5 वर्षभन्दा मुनिको बच्चाहरूमा एउटा आर्जित शक्ति भन्ने हुन्छ शरीरमा, त्यो कमै हुन्छ होइन। कम भएको कारणले गर्दा सामान्य यो भनौँ न, यो तपाईँको इन्भाइरोमेन्टमा बच्चाहरू यो चाहिँ कीटाणुहरू बस्दिन्छ कि, जस्तो भाइरल भाइरसै भनौँ न, एउटा ब्रोन्कोलाइटिस भन्ने मोस्ट कमनली बच्चाहरूमा अहिले भइरहेको निमोनिया भन्दा ब्रोन्कोलाइटिस हुन्छ। ब्रोन्कोलाइटिस बिग्रियो भने निमोनियाको रूप लिन्छ। ब्रोन्कोलाइटिसहरू चाहिँ एउटा रेस्पिरेटरी सिन्सिटाइटल भाइरस भन्नेले गराउँछ, जो कि यो मौसममा चाहिँ बढी बग्छ। अनि बच्चाहरूमा इम्युनिटी हुँदैन, इम्युनिटी नभएको कारणले गर्दा उनीहरू जोखिम भइहाल्ने भए होइन, त्यसले गर्दा। अनि यो चाहिँ बिग्रियो भने पछि सेकेन्डरी इन्फेक्सन भएर चाहिँ अलिक ब्याक्टेरिया निमोनियाहरू चाहिँ हुने चान्सेसहरू हुन्छ। त्यो भयो भने अलिक बढी नै जोखिम हुन्छ बच्चाहरूमा चाहिँ।
यसको लक्षणहरू चाहिँ के हुन्छन्?
लक्षणहरूमा चाहिँ निमोनियाहरूमा चाहिँ सामान्य सुरुमा चाहिँ बच्चाहरूको नाक बक्स सामान्य अप्पर रेस्पिरेटरी इन्फेक्सन, त्यो बिग्रिँदै गयो भने चाहिँ लोअर ट्राइ इन्फेक्सन हुन्छ, लोअर रेस्पिरेटरी इन्फेक्सन हुन्छ। पहिला चाहिँ बच्चाहरूमा नाकहरू बग्ने होइन, खोकी लाग्ने होइन, सामान्यत होइन मन्द मन्द ज्वरोहरू आइराख्ने हुन्छ, अलिक बढी नै भइराखेको छ भने बच्चाहरूमा निमोनियाको रूप लिन्छ भने बच्चाहरूमा कोखाहरू हान्ने औषध आफ्नो एज अनुसार चाहिँ उसको रेस्पिरेटरहरू हुन्छ, जस्तो छाती हान्ने हुन्छ होइन। त्यसमा चाहिँ के हुन्छ भने नर्मलभन्दा चाहिँ अलिक बढी नै देखिन थाल्छ। त्यसपछि अझै बिग्रिन थाल्यो भने बच्चा अर्को निलो हुने बच्चा होइन, निलो भइराख्ने ओठमुखहरू निलो हुन्छ, अनि छातीमा चाहिँ उसलाई चाहिँ सास फेर्न गाह्रो भइरहेको हुन्छ, आवाजहरू निस्किन्छ बाहिर होइन, अनि यो चाहिँ अझै बिग्रियो भने अझै अरू स्टेजहरूमा चाहिँ अलिक लास्ट स्टेजहरूमा त्यस्तो पनि देखिन्छ र कहिले काहीँ बच्चाहरू चाहिँ बेहोस भएर पनि आइरहेको देखिन्छ।
हजुर, अब यसको निमोनियाबाट बचाउनको लागि बच्चाहरूलाई चाहिँ उनीहरूको अभिभावकले चाहिँ कसरी जोगाउने उनीहरूलाई निमोनियाबाट?
निमोनियाबाट बचाउनको लागि अहिले चाहिँ होइन, बच्चालाई भाइरस इन्फेक्सन भइराख्यो भने कहिलेकाहीँ सेकेन्डरी इन्फेक्सन नहोस् भनेर चाँडोभन्दा चाँडो चाहिँ नजिकको स्वास्थ्य संस्था अथवा विशेषज्ञ डक्टर हुनुहुन्छ भने विशेषज्ञ डक्टरलाई देखाउनु पर्यो। त्यसपछि भनेको तपाईँहरूको बच्चालाई अलिक न्यानो बनाएर राखिदिनु पऱ्यो होइन, सामान्य रुगामर्की पनि कहिले काहीँ बिग्रिदिन्छ बच्चाहरूमा होइन, न्यानो बनाउने, झोलिलो कुराहरू बढी खुवाइदिने होइन, लिक्विड कुराहरू बढी खुवाउने, कहिले काहीँ एन्टिबायोटिकहरू पनि हुन्छ कहिले काहीँ बच्चाहरूमा अहिले दिनुपर्ने पनि हुन्छ होइन, अनि त्यसरी चाहिँ अब हामीले हाम्रो जस्तो स्वास्थ्य संस्थाहरूले चाहिँ अलिकति अब यसलाई चाहिँ यो चाहिँ यसको सिभिरिटी कस्तो छ होइन त्यो अनुसार सम्बन्धित डक्टर कहाँ चाहिँ पठाइदिनु पर्ने हुन्छ।
हजुर, जस्तो निमोनिया पनि सर्ने अथवा नसर्ने पनि हुन्छ कि कस्तो हुन्छ?
खासै भाइरस टाइपको एक किसिमले जुन भाइरसबाट हुने निमोनियाहरू कहिलेकाहीँ यो रेस्पिरेटरी इन्फेक्सनहरूबाट सर्ने सम्भावना चाहिँ हुन्छ, ब्याक्टेरियलहरू चाहिँ त्यति सर्दैन सर्दैन, जस्तो ट्युबरक्लोसिस भनौँ न तपाईँको छेरोको जस्तो टाइपको चाहिँ होइन रहेछ।
जस्तो निमोनिया एकचोटि निको भइसकेपछि दोस्रोचोटि हुने सम्भावना चाहिँ कति
हो? यो चाहिँ भन्न चाहिँ यस्तो हुन्छ, हुने जस्तो आरजी शक्तिमा डिपेन्ड हुने कुरा हो कि मैले भने उसको इम्युनिटी, बच्चाहरूको इम्युनिटी कति छ, अब इम्युनिटी कमजोर हुँदै गयो भने पहिलाको पनि बिग्रेर पछिल्लोचोटि पनि हुने सम्भावना चाहिँ हुन्छ। तर कतिपय यहाँ रङ इन्टरप्रिटेसन के भइरहेछ भने जस्तो बच्चाहरूलाई दम भइरहेको हुन्छ कि बच्चाहरूलाई एउटा चाहिँ ब्रोन्कियल आजमा तपाईँको त्यस्तै खालको लक्षणहरू देखाउँछ, त्यसलाई चाहिँ रिपिटेडली भइरहेको अब आइरहेका छन् बच्चाहरू हामी कहाँ आउँछन् र त्यो निमोनिया भनेर नै त्यसलाई चाहिँ रङ इन्टरप्रिटेसन गरिरहेको देखिरहेको हुन्छौँ हामी। तर चाहिँ जनरली निमोनिया चाहिँ बल्झिनै सक्ने क्षमता भने उसको इम्युनिटीमा डिपेन्ड हुने कुरा हो।
हजुर, नर्मली हेर्दाखेरि निमोनिया चाहिँ बच्चाहरूलाई बढी भएको देखिन्छ, तर बच्चामा मात्रै लाग्ने रोग हो अथवा होइन
त्यो होइन, यस्तो हुन्छ निमोनियाले गर्दा मैले भने नि तपाईँको निमोनिया जुनसुकै उमेरको मान्छेहरूलाई पनि लाग्छ, तर चाहिँ जोखिम उमेर भनेको 5 वर्षभन्दा मुनिको बच्चाहरू र 65 वर्षभन्दा माथिको मान्छेहरू भने जोखिम उमेरमा गनिन्छ होइन, यिनीहरूमा इम्युनिटी हुँदैन, यिनीहरूलाई चाहिँ चाँडो अरूभन्दा यिनीहरूलाई चाहिँ चाँडो समाउने सम्भावना चाहिँ देखिन्छ।
अन्त्यमा चिसो मौसम सुरु भइसक्यो,
हजुर हजुर,
यो बेला चाहिँ सर्वसाधारणहरूलाई के भन्न चाहनुहुन्छ?
सर्वसाधारणलाई म के भन्न चाहन्छु, 5 वर्षभन्दा मुनिको बच्चाहरू भनेको जोखिम उमेर हो, सामान्य खोकी रुगामर्की होइन बच्चाहरूमा लाग्छ र कतिखेर बच्चा डिटोरेट हुन्छ भन्ने थाहा हुँदैन आमा बाबालाई, एकचोटि नजिकको स्वास्थ्य संस्थालाई चेक गराउँ, बच्चालाई तातो बनाएर राखौँ, तातो भनेको धेरै गुम्साएर राख्ने होइन, धेरै आमाहरूले चाहिँ अझ गुम्साएर राख्ने गर्नुहुन्छ त्यो चाहिँ होइन, होइन न्यानो लुगा लगाऊँ होइन, अनि झोलिलो कुराहरू चाहिँ बढी खुवाउँ भन्ने नै सल्लाह दिन्छु।
हुन्छ, समय दिनुभयो त्यसको लागि धेरै धेरै
धन्यवाद, हजुरलाई पनि धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको, निमोनियाबाट बच्न कस्तो सजगता अपनाउनु पर्ला जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ, सुनौ श्रोता विचार।
भावना भण्डारी राउत, निमोनियाबाट बस्नको लागि त चिसोबाट बस्ने होइन, बच्चालाई चिसोबाट बचाउने, धुलोबाट बचाउने, धुवाबाट बचाउने, वातावरणबाट बस्नु पर्यो, अनि अब खानाहरू पनि पोसिलो खानाहरू खुवाइराख्नु पर्यो।
बिन्दु बोहरा, बाल बच्चाहरूलाई अब धुलो धुवाबाट बचाउने, खासैमा अब चिसोबाट बचाउने, जुत्ता जुराबहरू पुरा बाउलाको कपडा लगाइदिने, अनि तातो पानी खुवाइदिने, तातो गरम खाने कुराहरू खुवाउने, बासी नखाने, भित्र राख्ने, घाममा बाहिर धुलोमा खेल्न नदिने।
अब चिसोबाट बचाउन घर परिवारलाई बुढा बाल बालिका सबैलाई चाहिँ हामीले चिसोबाट बचाउनु पर्यो होइन, अहिले चिसोको मौसमले गर्दाखेरि अब रुगा खोकी निमोनियाहरू होइन लाग्छ, त्यही भएर उहाँहरूलाई चाहिँ बच्चाहरूलाई सबैलाई ठुलो मान्छेलाई पनि अब न्यानो लुगाहरू लगाउने, साँझ बिहान चिसोबाट बच्नु पर्यो, साँझ बिहान न्यानो लुगा लगाउने, तातो झोलिलो कुराहरू खाने, चिसो खानाहरू नदिने, खानु पर्यो भने तताएर खाने, अनि टोपीहरू होइन पुरा बाहुला भएको लुगाहरू लगाउने, सानो सानो बच्चाहरूलाई चाहिँ न्यानो लुगामा लगाउने, न्यानो बनाएर राख्ने, बुढापाकाहरूलाई पनि तातो झोलिलो चिजहरू दिएर न्यानो बनाएर विस्तारमा।
विश्वेश्वर प्रसाद भट्ट, वृद्ध वृद्धा र बाल बालिकाहरूलाई प्राय जसो चिसोबाट कसरी सुरक्षित राख्न सक्छौँ त्यो कुराहरूमा ध्यान पुर्याउनु पर्यो, पोसिलो खानेकुराहरू चाहिँ मा प्रोत्साहन गर्नु पर्यो, दोस्रो कुराहरू भनेको धुलो धुवाँ यो चाहिँ फोहोर जुन वातावरण छ यसबाट चाहिँ उहाँहरूलाई जोगाउनु पर्यो।
देवकी जोशी, निमोनियाबाट बच्नको लागि सजगता भनेको धुवाँ धुलोबाट चिसोबाट बचाउने, पोसिलो झोलिलो खानेकुराहरूमा बढी ध्यान दिने, साबिकको भन्दा बच्चाहरूलाई थप खानेकुराको व्यवस्था गर्ने।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार तपाईँले शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौं।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
ओहो ल, दाइले त घर बनाएर प्लास्टर पनि गरिसक्नुभयो, अब रङ लगाउने होइन दाइ?
म त रङ मल्टिनेशनल कम्पनीकै लगाउने हो।
मल्टिनेशनल त भन्नुभयो दाइले, तर मल्टिनेशनल रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड नगर्नुस् है।
के भन्छ, रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड?
हो दाइ, रङ बनाउँदा लिड भन्ने धातु मिसाइएको हुन्छ र यो धातु स्वास्थ्यको लागि हानिकारक छ नि।
लिड बिनाको रङ पनि हुन्छ र? यो कहाँ पाउँछ, यो कुन कम्पनीको?
दाइ इन्डिगो पेन्ट हो, जुन लिड फ्री हो।
हजुर, नेपालमै पहिलो चोटि जर्मनी प्रविधिबाट बनेको पेन्ट इन्डिगो पेन्ट अब GNG मर्चेन्डाइजमा उपलब्ध छ।
महेन्द्रनगरका लागि सम्पर्क स्थान GNG मर्चेन्डाइज, भाँसी पुरानो नर्सिङ क्याम्पसको भवनमा। सम्पर्क नम्बर 98 11 61 69 07, 98 4 51 95 856 र 0995 21 917। साथै हाम्रो यहाँ रेडिमेड प्लाईका ढोका र ग्यास गिजर पनि उपलब्ध छन्।
यदि तपाईँ पनि आफ्नो घर रङ्ग्याउन सोच्दै हुनुहुन्छ भने आज नै आफ्नो घरको फोटो हामीलाई पठाउनुहोस् र हाम्रा डिजाइनरले 3-4 रङ लगाएको डिजाइन पठाइदिन्छन् र डिजाइन गरेको कुनै शुल्क लाग्ने छैन।
साधारण सभा हुने बारे सूचना। उखु उत्पादक किसान हकित संरक्षण समिति कञ्चनपुरको 7 वार्षिक साधारण सभा यही कार्तिक 30 गते शनिबारका दिन बिहान 10 बजे बिलौरी नगरपालिका वडा नम्बर 8 कलकत्ता हाट बजारमा हुने भएकाले सम्पूर्ण उखु कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। अध्यक्ष हरिचन्द ठकुरी, उखु उत्पादक किसान हकित संरक्षण समिति कञ्चनपुर।
ए सम्भो, केटी हेर्दै गइथी, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जान रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो।
तैकी लेखाइ त, युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गली नम्बर 1 मे। दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भर दाँत निकाल्ने रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउनै त।
ए, युएन दन्त उपचार केन्द्र, और के सेवा छन् भो तैका?
दाँत नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्द्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमूद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कैलालीको धनगढीमा मङ्सिर महिनामा डान्स च्याम्पियनसिप सिजन 2 हुने भएको छ। धनगढीको द ट्विन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्स क्लब धनगढी हसनपुरले विगत लामो समयदेखि सञ्चालन गर्दै आइरहेको रियालिटी सो डान्स च्याम्पियनसिप यस वर्ष पनि मङ्सिर 5, 6 र 7 गते सञ्चालन हुने भएको हो। आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबका निर्देशक केशव बोलायरले प्रतियोगिताका लागि लम्की, धनगढी र अन्तरिया स्थान तोकिएको बताउनुभयो। उहाँले अडिसनका 13 एपिसोड हुने जानकारी दिनुभएको छ। कार्यक्रममा यस क्षेत्रका मौलिक भाषा, भेष, संस्कृति र पर्यटनलाई समेत उजागर गरिने उहाँको भनाइ छ। प्रतियोगिताका प्रत्येक एपिसोडमा कला र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिने अडिसनका संयोजक गुणाकर पनिरले बताउनुभयो। उहाँले डान्स प्रतियोगितामा प्रथम हुनेले 1,00,000 नगद, ट्रफी, प्रमाणपत्र र उपहार पाउने बताउनु भएको छ। यस्तै द्वितीय हुनेले 50,000 नगदसहित ट्रफी, प्रमाणपत्र र उपहार पाउनेछ। त्यसै गरी तृतीय हुनेले 20,000 नगदसहित ट्रफी, प्रमाणपत्र र उपहार पाउनेछन्। टप दसभित्रका प्रतिस्पर्धीहरूलाई पनि विभिन्न विद्यालय र कलेजमा छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ। इच्छुक सहभागीका लागि कार्तिक 27 गतेदेखि मङ्सिर 7 गतेसम्म नै फारम खुला गरिएको जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्ने बताएको छ। यो विषयलाई टुङ्गोमा पुर्याउन लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको हाम्रो भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई काङ्ग्रेसको सम्पूर्ण रूपमा साथ र समर्थन रहने आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको हो। केही दिनअघि भारत सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ। सोमबार मात्रै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। आज पत्रकार सम्मेलन गर्दै काङ्ग्रेस प्रवक्ता शर्माले पनि 1816 सुगौली सन्धिका बेला जे नक्साङ्कन भएको थियो त्यही तथ्यको जगमा नेपाल अगाडि जानुपर्नेमा जोड दिनुभयो। सरकारले गर्ने जरुरी पहलबारे आफूहरूले सतर्क पूर्वक नियालिरहेको बताउँदै उहाँले सम्पूर्ण राष्ट्रिय एकता निर्माण भएको यो कालखण्डमा परिणाममुखी पहल गर्न सरकार समर्थ हुनुपर्ने र हुने विश्वास नेपाली काङ्ग्रेसले लिएको बताउनु भएको छ। यसै गरी प्रवक्ता शर्माले सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति र पदमुक्त गर्नु निर्वाचन आचार संहिता विपरीत भएको बताउनुभयो। तर निर्वाचन आयोगले नै उक्त कार्य आचार संहिता विपरीत नभएको भने सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो। प्रवक्ता शर्माले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीलाई आचार संहिताको नैतिकतामा उभिएर स्वच्छ प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो। काठमाडौँमा आप्रवासी कामदारको मानवाधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तर्देशीय राष्ट्रिय मानवाधिकार संस्थाबीच सहयोग आदान प्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि सम्मेलन सुरु भएको हो। आजदेखि 3 दिनसम्म चल्ने सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौती, व्यवसाय र मानव अधिकारको जवाफदेहिता तथा न्यायमा पहुँचको सुनिश्चितता लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनमा मानव अधिकारका लागि विश्वव्यापी सञ्जाल केन्या, मलेसिया, मालदिव्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्यान्ड लगायत श्रमिक लिने र आपूर्ति गर्ने देशका मानवाधिकार क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरू सहभागी छन्। 30 देशका 62 भन्दा धेरै प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको राष्ट्रिय मानवाधिकार आयोगले जानकारी दिएको छ। अब खेल खबर। कैलालीको धनगढीमा सम्पन्न निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको 4th संस्करणको विजेता लिटिल फ्लावर स्कुल धनगढी बनेको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय परिकार्यालयको खेल मैदानमा आज भएको फाइनलमा हिमालय व्हाइट हाउस ओल्ड स्कूल काठमाडौँलाई 9 विकेटले हराउँदै चौथो संस्करणको च्याम्पियन बनेको हो। कप्तान विपिन रावल र सुभाष राईले उत्कृष्ट प्रदर्शन गरेपछि लिटिल फ्लावर लगातार दोस्रो पटक विजेता बनेको हो। तेस्रो संस्करणमा लिटिल फ्लावर लिटिल बुद्ध एक टिमलाई हराएर पहिलो संस्करणमा लिटिल फ्लावर लिटिल बुद्ध एक टिमलाई हराएर विजेता बनेको थियो। यसलाई पुनः सुन्नुहोला। तेस्रो संस्करणमा लिटिल फ्लावर लिटिल बुद्ध एकाडेमीलाई हराएर विजेता बनेको थियो। चौथो संस्करणको विजेता भएसँगै लिटिल फ्लावरले नगद 2 लाखसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता हिमालय व्हाइट हाउसले 1 लाख नगदसहित ट्रफी पाएको छ। सङ्घीय वर्गीकारलेको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै हिमालय व्हाइट हाउसले दिएको 138 रनको लक्ष्य लिटिल फ्लावरले 11 बल बाँकी छँदै भेटाएको हो। 18.1 ओभरमा जित हात पार्नका लागि सुभाष अय्यर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे। सुभाषले 54 बलमा 3 छक्का र 9 चौकाको मद्दतमा अभिजित 68 रनको पारी खेल्दा विपिनले 38 बलमा 3 छक्का र 4 चौकाको सहयोगमा 47 रन बनाएका थिए। दुवै ओपनर ब्याट्सम्यानले पहिलो विकेटका लागि 103 रनको शतकीय साझेदारी समेत गरेका थिए। कार्तिक 16 गतेदेखि आजसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय व्हाइट हाउसका आर्य पौडेल भएका छन्। उनले नगद 15,000 रुपियाँ प्राप्त गरेका छन्। त्यसै गरी प्रतियोगितामा शारदा विद्यानिकेतनका वीरेन्द्रनाथ उत्कृष्ट ब्याट्सम्यान, लिटिल फ्लावर स्कुलका दीपक रोका उत्कृष्ट बलर र लिटिल फ्लावरकै अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरूले जनही नगद 5,000 रुपियाँ प्राप्त गरेका छन्। प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बीच पुरस्कार समेत वितरण गरिएको छ। आयोजक संस्कार क्रिकेट एकाडेमीका अध्यक्ष रामचन्द्र साईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निष्ठ कलेजका संस्थापक प्रिन्सिपल, निष्ठ फाउन्डेसनका अध्यक्ष तथा नेपाली वैज्ञानिक डाक्टर माधव बराल रहनु भएको थियो। क्रममा बोल्दै डाक्टर बरालले आगामी दिनमा पनि क्रिकेटमा लगानी गर्ने बताउँदै क्रिकेटको जग बलियो भएमा क्रिकेटको विकासमा मद्दत मिल्ने बताउनु भएको छ। प्रतियोगिताका संयोजक भूपी सिंह धामीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रतियोगिताका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले गर्नुभएको थियो। समापन कार्यक्रममा विभिन्न व्यक्ति र संस्थालाई सम्मान समेत गरिएको थियो। देशभरका 12 विद्यालयको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौँ लैनचोरमा रहेको निष्ठ कलेज रहेको थियो। लिग कम नकआउट फर्मेटमा भएको प्रतियोगितामा सहभागी विद्यालयको टिममा 100 विद्यालयका कक्षा 10 सम्म अध्ययनरत 10 जना खेलाडी र 4 जना 19 वर्ष मुनिका नेपाली क्रिकेट खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको थियो। विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत 4 वर्षदेखि संस्कार क्रिकेट एकाडेमीले विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको 5औं संस्करण नगद पुरस्कार राशि वृद्धिसँगै नयाँ प्रयोगका साथ आयोजना गरिने संस्कार क्रिकेट एकाडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। डाक्टर गोविन्द केसीद्वारा 17 अनसन स्थगित। डोनेल धुराको उग्रतारा र डुटेको शैलेश्वरीमा भव्य मेला। आज विश्व निमोनिया दिवस मनाइयो। चिसोबाट बालबालिकालाई जोगाउन चिकित्सकको सुझाव। कैलालीको धनगढीमा डान्स च्याम्पियनसिप सिजन 2 हुने। काङ्ग्रेसले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्ने। आप्रवासी कामदारको मानवाधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु। र कैलालीमा सम्पन्न एलपिएल लिगको 4थ संस्करणको उपाधि लिटिल फ्लावरलाई। हस्तले समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।